तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्ते, तपाई एसबीएस नेपाली पडकास्टको साथमा हुनुहुन्छ। अब प्रसंग जोडौं नेपाल बाढ़ी संकटको। नेपालमा हाड सम्बन्धी शल्य चिकित्सक अर्थोपेडिक सर्जन रहेका सार्थक नेपालले बाढ़ीका कारण आफ्नो दाईको 24 घण्टाको संघर्षबारे एसबीएस नेपालीलाई बताएका छन्। कामसँग नै सम्बन्धित एक ट्रेनिङका लागि अस्ट्रेलिया आएका उनलाई यहाँ आएको एक हप्ता बित्दै गर्दा नेपालमा गएको भीषण बाढ़ीबारे समाचार सुन्दा झट्ट दिमागमा अपर त्रिशुली हाइड्रो पावरमा कार्यरत आफ्नो
अगस्त 26 8:30 चाहिँ न्युजबाटै थाहा पाएको। तर अब दाई रसोमा इन्जिनियर भएर एज अ प्रोजेक्ट म्यानेजर एउटा अप्पर त्रिशुली हाइड्रो पावर 216 MW काम गर्नुहुन्थ्यो भन्ने पहिला हामीलाई थाहा नै थियो। 4.5 वर्षदेखि कार्यरतै हुनुहुन्थ्यो। अनि अब त्यो चाहिँ अब फ्लडहरू अलिअलि आउने ओर्ने त्यो हामीले नर्मली डिस्कस पनि गरेर हुन्थ्यो घरमा। तर अब यस्तो म्यासिभ आउला भनेर सोचेको पनि थिएन, अनि यस्तो होला भन्ने कल्पना पनि गरेका थिएनौँ। अनि त्यो भएर पनि त्यो हेर्दा हेर्दै यति ठुलो रहेछ भन्ने कुरा चाहिँ अब एउटा त मिडियाबाटै थाहा पायो, अनि त्यसपछि त घरमा कुराहरू हुन थाल्यो, अनि त्यसरी नै थाहा पाएको मैले।
उनी भन्छन् इन्जिनियरका रूपमा उक्त हाइड्रो पावरमा काम गर्ने आफ्ना ठूलो बुवाका छोरा केही समय सम्पर्कमा नआउँदा परिवार सबैमा चिन्ता रहेको थियो र दाईले पठाएको एक एसएमएसले उनी सुरक्षित रहेकोमा परिवार आश्वस्त त थियो, तर उनीसँग कुरा भएपछि मात्र अवस्था कति गम्भीर थियो भन्ने थाहा भएको नेपाल बताउँछन्।
अब सुरुमा साइरन बज्यो भन्ने कुरा आयो, अफिसमा जान लाग्दै साइरन बज्यो, त्यसपछि एउटा रेस्क्यु पोइन्ट हुँदो रहेछ त्यहाँ गयो भन्ने हिसाबको कुरा भयो। नर्मली फ्लडहरू आइरह हुन्छ अब हाइड्रो पावरको एरियामा त्यस्तै नै हो। तर अनि सुरुमा त खासै ठुलो इस्यु भन्ने लागेको थिएन, तर जब उहाँले पनि भनेअनुसार चाहिँ बाहिरबाट फोन आयो होइन, फोन आएर अनि अब म्यासिभै छ भन्ने कुरा आएको हुनाले अनि उहाँहरूले चाहिँ सबैजना त्यहाँ चाहिँ अब कार्य 1300 कार्यरत हुन्थ्यो, उहाँहरू 80 ग्रुपमा चाहिँ एउटा ठाउँमा इभ्याकुएसन पोइन्टमा गएर बसेको हुनाले 80 चाहिँ त्यहाँ भयो। तर म्यासिभ भयो भन्ने बित्तिकै कोही चाहिँ अब बसमा चढ्न थालेर इभ्याकुएसन हुने भयो, कोही माथि हिलमा गयो भन्ने कुरा भयो। नक्ली उहाँ चाहिँ हिलतिर गएर अब जानुभयो, अब बसतिर जानेकोहरू चाहिँ आफ्नै आँखा अगाडि नै उहाँले भनिहुन्छ, बसमा जानेहरूले आफ्नै आँखा अगाडि नै बसै बगाएर ल्यायो भन्ने कुरा गर्दिन्छ। त्यो त धेरै मनमा नै कस्तो नराम्रो फिलिङ भन्ने कुरा आयो। अनि अब आफ्नै आँखा अगाडि नै त्यस्तो आफ्नो साथीहरू नै काम गर्ने कलिग्सहरू नै बगाएर लगेको देख्दाखेरि पनि उहाँलाई पनि अब सुरुमा त घर आइसकेपछि हामीले कुरा गर्दाखेरि कुरा गर्ने अवस्था पनि थिएन, अलिकति गाह्रै थियो। बिस्तारै अब टाइम हुँदै गएपछि बिस्तारै कुरा सुरु गरियो। अनि
बाढी प्रभावित रसुवाबाट काठमाडौँसम्मको आफ्नो दाईको यात्राबारे नेपालले भने,
तर त्यहाँ कोही चाहिँ माथि अर्कै एरिया उहाँहरू आफ्नै एरियामा जानुभयो। कालिकास्थान भन्ने ठाउँमा जाने बाटोमा पनि धेरै नै कठिनाइ थियो अरे, 24 खाना पानी केही नगरिकन जङ्गलको बिचमा हिँड्दाखेरि त्यो पनि त अलिकति सिचुएसन राम्रो चाहिँ थिएन होइन। त्यति बेला पनि डरै थियो अब बिचमा टावर नहुने, नेपालमा यसै पनि गाउँमा स्थिति त्यस्तै छ, जाँदा जाँदै अलिकति अप्ठ्यारै सिचुएसन थियो। अब एक ठाउँ चाहिँ पुग्नुभयो, पुगेर अब 24 पुगेर खानासाना खाएर बस्दाखेरि अझ पनि त्यहाँ नजिक एउटा आर्मी क्याम्प रहेछ, आर्मी क्याम्पमा लगभग 1200-1300 जम्मा भइसकेका रहेछन्। अब रेस्क्यु गर्ने हाम्रोमा क्षमता अलिकति अप्ठ्यारै छ, किनभने आर्मीकोहरूले सकभर ट्राई गर्नुभएको होस् आफ्नो हिसाबबाट 100% ल्याओ, तर पनि त्यति बेलाको क्राइसिसको सिचुएसनमा सबैलाई इभ्याकुएट गर्नु पनि स्थिति पनि थिएन। त्यो भएर अनि उहाँहरू चाहिँ अब कुरा सुरा गरेपछि नेक्स्ट डे बिहान पुलिस र आर्मीको हेल्प लिएर त्यहाँबाट कालिकास्थानबाट फालुको खोला भन्ने ठाउँ गएर त्यहाँबाट चोगटेमा जानुभयो। त्यहाँबाट पुलिस र आर्मीले रेस्क्यु नै हिसाबमा गरेर अनि भ्यानबाट के अरे बिदुरमा पुग्नुभयो, बिदुरबाट अनि इभी लिएर काठमाडौँ आउनुभयो।
श्रोतावृन्द, एसबीएस नेपालीमा यो सामग्री जारी रहनेछ यो छोटो ब्रेकपछि। आफ्ना दाई सुरक्षित रूपमा काठमाडौँसम्म आइपुगे पनि कतिपयको अवस्थाबारे हालसम्म थाहा नहुनु र कतिपयको ज्यान जानु दुःखद भएको उनले बताए।
पहिलो दिन हामीले भेट्दाखेरि त डिफिकल्टी एकदमै गाह्रो थियो होइन, अब मम्मी हुनुहुन्छ, अब मम्मीलाई पनि गाह्रो भएको थियो, धेरै नै गाह्रो भएको थियो। अब मम्मी चाहिँ अब त्यही त हो, छोरा आउने नआउने के हो भन्ने स्थिति थियो होइन। अब हाम्रो परिवारमा चाहिँ त्यो एउटा राम्रो भयो कि फर्केर आउनुभयो, सबै कुरा भयो, तर यस्तै गरिकन अरू परिवारमा सायद त्यस्तो नहोला होइन। त्यो गर्दाखेरि पनि हामीलाई एकदम एक हिसाबमा आफ्नो लागि खुसी भए पनि अरूको लागि अब त्यही त दुःख चाहिँ दुःखी चाहिँ छौँ होइन। यत्रो नेपालीको बित्नु भएको छ, हराइरहनु भएको छ, मिसिङ हुनुहुन्छ होइन। मेरो आफ्नै जुनै कलिग्सहरू पनि डक्टर्सहरू मिसिङ हुनुहुन्छ त्यत्रो एरियामा। त्यो एरिया त अब नेपाल तिब्बत बोर्डर अनि पिलग्रिमेजकै एरिया त हो नि, त्यहाँबाट जाने माथि मानसरोवर जाने हो। अब त्यत्रोजना हराउनु भएको छ, चिनेको आफ्नै नातेदार, डिस्टेन्ट नातेदारहरू नि पर्नु भएको छ।
आफू विदेशमा रहँदा परिवारभित्र परेको अप्ठ्यारोमा प्रत्यक्ष उपस्थित हुन नसक्दा कमी अनुभव भए पनि परिवारका अन्य सदस्यले विपदको ट्रमामा रहेका आफ्नो दाईलाई इमोसनल सपोर्ट दिइरहेको नेपालको भनाइ छ। साथै उनी विदेशमा रहेर परिवारका सदस्य गुमाउने वा उनीहरूको अवस्थाबारे केही थाहा नपाउने अवस्थामा रहेकाहरूको पीडा आफूले नजिकबाट महसुस गर्न सक्ने
बताउँछन्। बिरामी हुनुहुन्न भनेर भन्दाखेरि कति कुरा चाहिँ धेरै नै थाहा छ मलाई, भन्दाखेरि कतिको इमोसनल हर्ट हुन्छ होइन, त्यो कुरा चाहिँ थाहा छ। झन् यस्तो देशमै भयावह स्थिति भएको हुनाले त्यो पेनको लागि त इरिप्लेसेबल लस नै हो नि, त्यो चाहिँ अब गाह्रै हुन्छ कोप अप गर्न। तर अब त्यही हामीले पहिला पनि धेरै नै देखायो, अर्थक्वेकको बेला त्यत्रो म्यासिभ लस भयो होइन। अब म त्यति बेला नेपालमै काम गर्थेँ, अनि चिकित्सकै काम गर्थेँ, धेरै ठाउँमा पनि गइयो, त्यति बेलाको लस पनि देखियो। बिचमा जेएनजी आन्दोलनको त्यत्रो लस भयो, अरू बिचमा फ्लडिङहरू हरेक वर्ष नेपालमा हुन्छ त्यो पनि देखियो, तर यो म्याग्निट्युडको लस चाहिँ अब कल्पनाकै परकै कुरा भयो नि त। त्यो भएर पनि अलिकति बढी इमोसनली कनेक्टेड पनि भइरहेको छ, स्पेसली हामी बाहिर भएको हुनाले झन् धेरै कनेक्टेड भइदो रहेछ। आफ्नो देशलाई यस्तो बेला पनि गर्न सकिएन भन्ने एउटा त्यो मनमा भावना चाहिँ अलिकति डिफिकल्टै हुँदो रहेछ कि।
मृत्यु, ट्रमा र घाइतेहरूसँग सम्पर्कमा आइरहँदा यस्तो विपदको समयमा फ्रन्टलाइनमा काम गर्नेहरूको मानसिक स्वास्थ्य अवस्थाबारे पनि बुझ्न जरूरी रहेको उनको बुझाइ छ। हाल नेपालमा वृहत रूपमा उनीहरूको मानसिक समर्थनका लागि धेरै गर्न बाँकी रहेको पनि सार्थक नेपाल बताउँछन्।
यसो त हाम्रो नेपालमा अझ पनि अब त्यही हो, सरकारी स्तरकै कुरा गरौँ पहिला सुरु। सरकारीमा जति सक्दो त्यति म्यान पावर चाहिँ पुगेको चाहिँ छैन होइन, त्यसैले गर्दाखेरि ओभरवेल्मिङ त हुन्छ, एकदम ओभरवेल्मिङ हुन्छ। तर हाम्रो नेपालीहरूको के अरे एज अ काम गर्दाखेरि पनि कलिगहरूको यदि केही परेमा एकअर्कालाई हेल्प गर्ने भन्ने नेचर चाहिँ एउटा डेफिनेटली छ। एउटा हस्पिटलमा अप्ठ्यारो भयो भने अर्कोबाट आउने हाम्रो नेपाल चिकित्सक सङ्घ छ, त्यहाँ नेपाल चिकित्सक सङ्घले पनि धेरै नै हेल्प गर्ने अनि भलन्टियरहरूको बिचमा काम गर्ने अहिले पनि गरि नै रहनु भएको छ। नेपाल चिकित्सक सङ्घबाट भलन्टियर भएर रसुवा नुवाकोट गइरहनु भएको छ, एकदम गइरहनु भएको छ। त्यस्तै चाहिएको बेला एकअर्कालाई मोटिभेट गर्ने, हेल्प गर्ने भन्ने चाहिँ छ। तर डेफिनेटली ओभरवेलमिङ त एकदमै ओभरवेलमिङ हुन्छ। म अर्थोपेडिक्स अब ट्रमा चाहिँ एकदमै धेरै देख्छु, डिजास्टर हुन्छ नि, अब कहिले काहीँ बसहरू एक्सिडेन्ट हुने, मास क्याजुअलिटीहरू एकदमै देखिन्छ, त्यस बेला ओभरवेलमिङ त एकदमै नै हुन्छ सिस्टममा चाहिँ। तर पनि सकभर एकअर्कालाई, बिरामीको चाप यति धेरै छ, धेरै कुरा चाहिँ हाम्रोमा अलिक अप्ठ्यारै छ सबै कुरा, मेन्टल हेल्थकै कुरा गर्दाखेरि पनि अप्ठ्यारो त अप्ठ्यारो स्थिति छ, नभएको चाहिँ होइन। अब एकअर्कालाई हेल्प चाहिँ हुन्छ, तर त्यति धेरै फोकस चाहिँ भएको छैन, त्यतिसम्म पुगेको चाहिँ छैन, जति हुनपर्ने त्यति चाहिँ डेफिनेटली नै छैन। तर इम्प्रुभ गर्न चाहिँ सकिन्छ जस्तो लाग्छ। अब साइकोलोजिकल काउन्सलिङहरू हुनपर्ने होइन, अब हेल्थ प्लेसमा गएर साइकोलोजिकल इस्यु केही छ कि भने रेगुलर फलोअपहरू हुनपर्ने चाहिँ हो, डेफिनेटली हो। अब त्यो अलिकति ल्याकिङ पनि छ, केही केही सेन्टेन्समा राम्रै छ, तर केही सेन्टेन्समा, धेरै जस्तो सेन्टेन्समा अलिकति न्युसमा ल्याकिङ पनि छ।
र अन्त्यमा अस्ट्रेलियामा रहेका नेपालीहरूका लागि सार्थक नेपालको सन्देश यस्तो छ।
त्यही हो, विदेशमा भए पनि आफूले केही चाहिँ हेल्प गर्न सकिन्छ होइन, अब विदेशमा भएर केही गर्न सकिन्न भन्ने मेन्टालिटी चाहिँ बनाउन डेफिनेटली हुँदैन होइन, अनि नेपालमा भइकन डेफिनेटली धेरै गर्न सकिन्छ, तर विदेशमा भएर पनि आफूले गर्न सक्ने हुन्छ नि, अब डोनेटहरू गर्न सक्ने, एकअर्कालाई पोजिटिभली मोटिभेट गर्न सक्ने कुरा चाहिँ गऱ्यो भने सबैजना राम्रै हुन्छ। अब नेपालको स्थिति अलिक गाह्रो त गाह्रै छ अहिले, तर पनि सबैजनाले राम्रो मेसेज सेयर गरिदिनु, नेगेटिभली धेरै कुरालाई नलिने र पोजिटिभ मेसेज मात्रै दिनु भन्न चाहिँ चाहन्छु।
श्रोतावृन्द, यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र यो भन्दै गर्दा यदि मानसिक स्वास्थ्य सम्बन्धी सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। लाइफलाइन 1311114, बियोन्ड ब्लू 1300224636, सुसाइड कल ब्याक सर्भिस 1300659467 र 5-25 वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन 1800551800। दोभाषी सेवाका लागि 1314500 फोन गर्नुहोस् र आपतकालीन अवस्थामा भने 000 अर्थात 000 फोन गर्नुहोस्। र आपतकालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेड डिफ्याटको 24 घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा सम्पर्क गर्न आग्रह गरिएको छ। नम्बर हो 1300555135 र विदेशमा हुनुहुन्छ भने +612-6261-3305 सम्पर्क गर्नुहोस्। नेपाल बाढ़ी संकट सम्बन्धी थप अध्यावधिक समाचार जानकारी र कुराकानीहरूका लागि हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।